مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم سامعین، شہناز عزیز حاضر ہے آج کی راؤنڈ ٹیبل کے ساتھ، اور بہت دفعہ اس بارے میں ہم ڈسکشنز کر چکے ہیں، لیکن آج ایک بار پھر بات کریں گے۔ 370 کے خاتمے کے بعد، یعنی کشمیر کی خصوصی حیثیت ختم کیے جانے کے بعد، وہاں کی صورتحال کے بارے میں، اس کے حل کے امکانات کے بارے میں، اور ایک ایسے وقت میں جب آج بھارت کے وزیر اعظم نریندر مودی اقوام متحدہ سے خطاب کر رہے ہیں۔ اگرچہ بھارت نے پہلے اس عزم کا اظہار کیا تھا کہ اقوام متحدہ میں کوئی بات نہیں ہوگی کشمیر کے مسئلے پر، لیکن دیکھتے ہیں کہ اس مسئلے پر کیا بات ہوتی ہے۔ کل پاکستان کے وزیر اعظم عمران خان اقوام متحدہ سے خطاب کریں گے، جنرل اسمبلی سے، اور یقینی طور پر کشمیر کا مسئلہ اس میں سر فہرست ہوگا۔ انڈیا میں ایک عام رائے یہ ہے کہ حکومت کی جانب سے آرٹیکل 370 کے خاتمے کے بعد کشمیر کا مسئلہ حل ہو گیا ہے، اور وہ کشمیر کو انڈیا اپنا اندرونی معاملہ سمجھتا ہے۔ پاکستان کا دعویٰ ہے کہ کشمیر برصغیر کا نامکمل ایجنڈا ہے جسے حل کرنے کی ضرورت ہے، وہ تیسرے فریق کی ضرورت کی بھی بات کرتا ہے۔ تو آج ہم نے اس موضوع پر بات کرنے کے لیے جن ماہرین کو دعوت دی ہے، وہ ہیں بوسٹن میں ممتاز ہسٹورین اور استاد، عالمی امور کی ماہر اور متعدد کتابوں کی مصنف عائشہ جلال صاحبہ۔ بھارت میں ہمارے ساتھ شامل ہیں دو ایکسپرٹس، جن میں معروف دفاعی اور سیاسی تجزیہ کار اور بھارت ایئر فورس کے سابق ایئر وائس مارشل کپل کاک صاحب ہیں، اور یہ ان افراد میں شامل ہیں، ان پانچ افراد میں جنہوں نے پٹیشن دائر کی ہے 370 کے خاتمے کے خلاف۔ ان کے علاوہ بھارت سے ایم ایم انصاری صاحب ہمارے ساتھ ہیں، جو کہ شہرت رکھتے ہیں، ایک سینئر بیوروکریٹ ہیں، لیکن ان کی شہرت ہے کہ انہوں نے کشمیر کے معاملے کو حل کرنے کے لیے وہاں کا دورہ کیا، لوگوں سے ملاقاتیں کیں، اور اس کے بعد انہوں نے اپنی ایک رپورٹ بھی پیش کی، اس پہ تفصیل سے بات ہوگی۔ ہمارے چوتھے مہمان آپ سب کے جانے پہچانے پاکستان کے معروف تجزیہ کار اور خارجہ امور کے ماہر شمشاد احمد صاحب ہیں، جو اسلام آباد سے ہمارے ساتھ شامل ہوں گے۔ ان کا تعلق اقوام متحدہ سے بھی رہا ہے پاکستان کے خصوصی مندوب کی حیثیت سے، تو کچھ ہماری اس بات چیت میں وہ ہمیں یہ بھی بتا سکیں گے کہ کون سا وہ دور تھا جب کبھی اقوام متحدہ کے ذریعے مسئلہ کشمیر حل ہونے کی امید نظر آئی تھی۔ تو ہمارے ساتھ عائشہ جلال صاحبہ موجود ہیں، میں عائشہ آپ سے شروع کرنا چاہوں گی۔ ایک ہسٹورین کے حیثیت سے آپ مجھے بتائیے کہ اب تک 7 دہائیاں ہو چکی ہیں اقوام متحدہ میں اس مسئلے کو، اور کبھی بھی ایسا نہیں لگا کہ اس پر کوئی حل ہونے کی امید ہے، کیونکہ ابھی بھی جب پاکستان نے پیش کیا اور اگست کے مہینے میں اس پر خصوصی اجلاس ہوا، تو وہ بھی بغیر کسی نتیجے کے ختم ہو گیا۔ تو کیا سمجھتی ہیں آپ، اقوام متحدہ کا کوئی کردار ہے یا نہیں، اور دوسرا کیا حال ہے، کیا متبادل ہے اس کا؟
کردار تو ہے، مگر جب تک ہندوستان انڈیا اس کردار کو ماننے کے لیے تیار نہیں ہے تو یو این افیکٹو نہیں ہو سکتا۔ تاریخ یہی بتاتی ہے کہ شروع سالوں میں پارٹیشن کے امیڈیٹلی بعد تو کافی کچھ کام کیا گیا تھا، مگر اس کے بعد جب ہندوستان نے اپنا چڑھاؤ کیا کشمیر پہ 1953 کے بعد بخشی غلام محمد کو جب لگایا اور عبداللہ کو جیل میں ڈال دیا، اس کے بعد پھر انٹرنیشنل کمیونٹی بھی پیچھے ہٹ گئی تھی۔ تو اب مسئلہ یہ ہے کہ کیونکہ ہندوستان انڈیا کا اکنامک پاور جو ہے اس کی وجہ سے سب خاموش ہیں، دوسری طرف اسلاموفوبیا کا مسئلہ ہے جو ہر چیز کو ٹیررزم، مسلم ٹیررزم کہا جاتا ہے، اسی وجہ سے لوگ خاموش ہیں۔ جہاں تک وہ ہیں اسٹیٹس کا، گورنمنٹس کا مسئلہ ہے، مگر میڈیا میں لوگ بول رہے ہیں، مگر میں سمجھتی ہوں کہ وہ جس طرح سے بات ہونی چاہیے وہ کشمیر پہ نہیں ہو رہی۔ تو ایک طریقے سے میں سمجھتی ہوں کہ یو این بھی توجہ دے گی جب زیادہ لوگ اس کو میڈیا میں اور ڈسکشن میں کہیں گے کہ یہ تو مطلب بالکل ہی انہیومن قسم کی ایک رجیم ہے جو ہندوستان نے بنا دی ہے وہاں پر۔ تو میں سمجھتی ہوں کہ جب تک وہ نہیں کریں گے، یو این اکیلا نہیں کچھ کر سکتا، کیونکہ جب تک انڈیا از اے بیریئر، انڈیا کچھ کرنا نہیں چاہتا۔
और कपिल साहब, आपसे मैं ये पूछना चाहूँगी कि आपने अपने एक इंटरव्यू में कहा था कि अपनी शनाख्त के बारे में कश्मीरियों में एक बहुत ही मुस्तहकम एहसास मौजूद है, और होना ये चाहिए था कि एक रेफरेंडम के जरिए कश्मीरियों से पूछा जाता कि वो आर्टिकल 370 चाहते हैं या नहीं। तो आपने इसके खिलाफ सुप्रीम कोर्ट में भी दरख्वास्त दायर की है, तो आप मुझे बताइए कि क्या भारत में क्या आपको नजर आता है कि कश्मीर कोई इस समाअत होगी, कुछ उम्मीद है कि इस फैसले को मंसूख कर दिया जाए या ये रहेगा कायम?
अपनी उम्मीद के लिए तो मुझे मिर्जा गालिब याद आते हैं, कोई उम्मीद भर नहीं आती, कोई सूरत नजर नहीं आती।
जी
मौत का एक दिन मुय्यन है, नींद क्यों रात भर नहीं आती। देखिए, इस वक्त कश्मीर खामोश है, माहौल एक तरीके से एक लोगों के दिलों में और दिमाग पे एक आग सी लगी हुई है, क्योंकि आर्टिकल 370 और 35A, और मैं एक कश्मीरी की हैसियत से कहता हूँ, हमारे लिए पहचान है। वो कश्मीरी मुसलमान हो, पंडित हो, ये पहचान है कि हम स्पेशल हैं। 1947 है, जैसे आयशा सिद्दीकी ने ना बिल्कुल ठीक कहा है कि
आयशा जलाल नाम है,
सॉरी सॉरी आई एम सॉरी आयशा जलाल बिल्कुल ठीक कहा, 53 के बाद जब शेख अब्दुल्ला को जेल भेजा गया, वो पहला सबसे बड़े बड़ा गलत एक भारत का एक कदम था। तो उसके बाद जो हुआ है, रिजीम्स कपिटाइज हुई हैं, डेमोक्रेसी चोक की गई और इलेक्शन मतलब रिग किए गए, तो उसका एक एक जो कंसिक्वेंशियल इम्पैक्ट है वो के जो यूथ है कश्मीर का, उनकी डेमोक्रेटिक स्पेस चोक होने से, इलेक्शन रिग करने से, वो मतलब इंसर्जेंसी रही। आप सारा विश्व जानता है, होल वर्ल्ड नोज, 30 साल चलती रही, और फिर भी भारत की फंडामेंटल डेमोक्रेसी से उनको वापस लिया गया। मैं ये कहना चाहता हूँ कि 2001 में 4,500 लोग मारे जाते थे, वो दहशतगर्द हो या सिविलियन हो या भारत की सुरक्षा बल, 2013 में 99 पे पहुंचा है। मतलब एक तरह से हिंसा पे कंट्रोल हुआ, मगर हमें गोल्डन पीरियड था 2002 2007, जब मुशर्रफ पाकिस्तान के राष्ट्रपति थे और हमारी तरफ से प्रधानमंत्री अटल बिहारी वाजपेयी थे और उसके बाद मनमोहन सिंह थे। ये हम मानते हैं, ये थिंकिंग थिंक टैंकर्स ही नहीं मगर आम सोसाइटी मानती है, ये भारत और पाकिस्तान के रिश्ते और केंद्र मतलब मरकजी सरकार और लोगों के, जो जिसमें मैं अलगाववादियों को भी इंक्लूड करता हूँ, इन रिश्तों में ये गोल्डन पीरियड है, सुनहरी पीरियड रहा था। तो अब जो हुआ है मुझे लगता है गलत है, मगर हमारी, जैसे आपने खुद ही कहा है, हमारी पिटिशन सुप्रीम कोर्ट पे है, अगले कुछ हफ्तों में उनका इस पर निर्णय होगा, फैसला होगा, क्या वो कहेंगे मैं कह नहीं सकता, मगर एक बात तो जरूर है कि इस वक्त कश्मीर की जो हालात हैं, बिजनेस ठप है, स्कूल बंद है, कॉलेजेस बंद है, यूनिवर्सिटी बंद है, रोजमर्रा की जिंदगी में इतना उतार और चढ़ाव आया है, और जब जब आप आजकल के जमाने में 52 दिन आपके बच्चे, आप खुद और आपके वालिद, अगर आप किसी से बात नहीं कर सकते, इससे ज्यादा एक तरीके की पनिशमेंट किसी सोसाइटी को नहीं मिल सकती है। मैं उम्मीद कर रहा हूं कि हमारी सरकार, 27 कल है, कल यूनाइटेड नेशंस जनरल असेंबली में इमरान खान साहब की तकरीर होगी, भारत के प्रधानमंत्री नरेंद्र मोदी साहब की तकरीर होगी, राइट टू रिप्लाई भी होगा। मेरे ख्याल में 27 के बाद लगता है कि ये जो इस वक्त रिस्ट्रिक्शन कश्मीर में है इनको हटाया जाएगा, मगर सबसे बड़ा सवाल जो उठाया जाएगा, अगर हटाएंगे उसके बाद विल द स्ट्रीट टॉक, जो स्ट्रीट अभी चुप है, यहाँ खामोशी का माहौल है, उसके बाद क्या हम ज्यादा हिंसा देखेंगे, वायलेंस देखेंगे, या हम वही देखेंगे सिविल डिसोबीडियंस जो आज तक पिछले 52 दिनों से चलती आ रही है, इसके बारे में मैं इस वक्त कुछ कह नहीं सकता।
तो मैं MM अंसारी साहब आपसे पूछूंगी, क्योंकि आम ख्याल यही है कि जैसे एक ढकना उठा दिया जाता है तो उबल पड़ता है जो एक दबाए हुआ था, तो ये 52 दिन से जो दबाई हुई है एक चीज़ जिस तरह बंद किया गया है लोगों को, तो आप क्योंकि कश्मीर में बहुत सारे लोगों से मिले हैं अपने उस آپ کو جو کمیشن کیا گیا تھا کام اس کے دوران، اور آپ نے مختلف گروپوں سے ملاقات کی، تو آپ کو کیا لگتا ہے کہ کیا بہت شدید ریئیکشن سامنے آئے گا؟
جی میں سمجھتا ہوں کہ بالکل جس طرح سے آگ جلتی ہے اور جلنے کے بعد ایک بجھ تو جاتی ہے، لگتا ہے کہ آگ بجھی ہوئی ہے، لیکن اندر جو اس کا ایک بھبکا جو بنا رہتا ہے اور وہ بڑا خطرناک سا ہوتا ہے، تو وہی صورتحال ہے کہ وہاں پہ تمام حریت لیڈرز تو خیر جیل میں ہیں ہی، اس کے ساتھ ساتھ جو پولیٹیشینس ہیں، جو کریڈیبل پولیٹیشینس ہیں جن کے ساتھ ہماری سرکاریں بنتی رہی ہیں، جو پرو انڈیا رہے ہیں، ان کو بھی اسی کیمپ میں اسی طرح سے ڈیٹین کیا گیا ہے۔ تو میں سمجھتا ہوں کہ جب جیسا کہ یہ کپل کاک، ایئر مارشل کپل کاک صاحب نے کہا کہ شاید 27 کے بعد کچھ وہاں پہ حالات نارمل ہوں گے، کچھ ریلیکسیشن ہوگا، یہ بہت ممکن ہے، مجھے بھی ایسا لگتا ہے، لیکن جب ہوگا تو یہ وہاں پہ حالات بہت اور بگڑ سکتے ہیں، اس لیے کہ وہاں سے پھر اپنی فریڈم آف ایکسپریشن اور اسپیچ کا جب استعمال ہوں گے تو اس سے جو ایک وہاں کے عوام بھڑکی ہوئی ہے وہ سڑکوں پہ آئے گی اور کافی وہ اتیجت ہوں گے۔ اور یہ میں بتانا چاہوں گا کہ اس طرح کی بھی بہت ساری جو گراؤنڈ لیول پر جو رپورٹس آ رہی ہیں، جیسا آپ لوگوں میں ابھی ذکر ہوا کہ اسکول اور ہاسپٹل کیئر وغیرہ کی فیسلٹیز جو ہیں وہ کافی خراب ہیں، بلکہ ہاسپٹلس وغیرہ کی جو فیسلٹیز خراب ہیں، میڈیسن وغیرہ نہ ملنے سے، اور کافی جو مینٹل ڈپریشن اور مینٹل ڈیزیز سے لوگ سفر کرنے لگے ہیں، اور اس کا ایک بہت بڑا خدشہ ہو گیا ہے کہ شاید وہاں کی خاصی عوام جو ہے وہ مینٹلی ہیلدی نہ ہونے کی وجہ سے بہت اچھے ڈیسیزن بھی اپنے بارے میں نہ لے سکے، تو کچھ سمجھ میں نہیں آتا کہ آخر وہ کس طرح کی وہاں پہ ہوا بدلے گی۔ تو میں مختصراً یہ آپ سے عرض کرنا چاہتا ہوں کہ اس وقت حالات جو ہیں، جو ہمیں رپورٹس مل رہی ہیں، وہ بہت ہی خراب ہیں، اور وہاں پہ ابھی کل کی ہی بات ہے، کچھ ہمارے دوستوں سے بات ہو رہی تھی جو کشمیر سے یہاں آئے تھے، تو وہ یہ کہہ رہے تھے کہ کچھ مساجد میں جہاں پہ امن امان کی دعائیں کی جاتی ہیں، ان کو بھی سیکورٹی فورسز نے اٹھا لیا اور ان کو بند کیا۔ اس کی تصدیق ہم نے کئی لوگوں سے کرائی، انہوں نے کہا کہ یہ بالکل بات صحیح ہے۔ تو جب دیکھیے وہاں پہ جب ریلیجیس پریکٹسز کے لیے، جو ہماری ایک سیکولر کنٹری ہے اور وہاں پہ لوگوں کو یہ آزادی نہیں ہوگی کہ وہ اپنے طریقے سے اپنے فریضے ادا کریں، تو ظاہر ہے کہ وہ غم و غصہ جو ہے وہ بہت زیادہ ہوگا۔ تو میں یہ عرض کر رہا ہوں کہ وہاں کے حالات کو نارمل کرنے کے لیے وہاں کے جو نمائندے ہیں، وہاں کے جو سول سوسائٹی ممبرس ہیں، وہاں کے جو پولیٹیشینس ہیں، مین اسٹریم پولیٹیشینس ہیں، ان سے بات کر کے، اور وہ جو خاص کر کے جو ٹریڈ اور بزنسز میں لوگ ہیں، اور انہیں سے حالات نارمل کیے جا سکتے ہیں۔ لیکن اب تک کوئی ایسی 52-53 ڈیز گزر گئے، کوئی اس طرح کی پہل نہیں ہوئی ہے، حالانکہ یہاں پہ جو حکام ہیں وہ یہی کہہ رہے ہیں کہ وہاں پہ حالات نارمل ہیں، لوگ آ جا رہے ہیں، ٹیلی فونس وغیرہ بھی چل رہے ہیں، لیکن میں آپ سے عرض کروں کہ ٹیلی فون بھی، کل ہمیں کسی نے بتایا کہ ایک ٹیلی فون کال کے لیے جو 1 روپیہ بہت مشکل سے ہوتا ہے، اب تو بہت کافی ہمارے ہندوستان میں سستی ہو گئی، وہاں 50-50 روپے دینے پڑ رہے ہیں۔ تو کہنے کا میرا مطلب یہ ہے کہ جہاں ہم کہہ رہے ہیں کہ ریلیف ہے، وہ کہیں پہ بھی ریلیف نظر نہیں آ رہا ہے۔ جو گراؤنڈ لیول کی رپورٹس آ رہی ہیں اب بھی وہ بہت ہی افسوسناک ہیں، اور بلکہ میڈیا تو خیر الاؤڈ ہے ہی نہیں، لیکن جو کچھ کچھ فارن میڈیا دکھاتی ہے اس کے بارے میں یہ کہا جاتا ہے کہ یہ ایگزیگریٹڈ ہے، لیکن ہمارے یہاں سے لوگ یہ تصدیق کرنے کی کوشش کرتے ہیں، کچھ لوگ وہاں گئے ہیں اور جا کر کے۔ ابھی میں آپ سے ذکر کرنا چاہوں گا کہ کانگریس کے بہت بڑے لیڈر ہیں غلام نبی آزاد صاحب، انہوں نے کہا کہ وہ خود کئی جگہوں پہ جانا چاہتے تھے، نہیں جا سکے، اور حالات جو ہے بد سے بدتر ہو چکے ہیں۔ تو اب سمجھ میں نہیں آتا کہ تھوڑی بہت جو ریلیکسیشن ہوگی تو وہ کس طرح کی ہوگی، اور وہ آگ کیسے بھڑکے گی اور اس کو کیسے مینیج کیا جائے گا، وہ تو ایک بڑی تشویشناک ہے، بہت افسوسناک سچویشن بنتی جا رہی ہے۔ اور جو اسٹیٹمنٹس آ رہی ہیں، ہم روز ٹریک کرنے کی کوشش کرتے ہیں کہ کون کیا کہہ رہا ہے، اور یہ جو کچھ بھی ایکشن لیا گیا وہ اس نام سے کہ وہاں پہ ترقی ہوگی، لوگوں کی بھلائی ہوگی، لوگوں कि आम जिंदगी बेहतर होगी। अब देखा यह जा रहा है कि ये तो बदतर हो गई है। पिछले 6 सालों में देखा गया कि जो मस्कुलर अप्रोच सरकार ने लगाई उससे काफी लोगों का नुकसान हुआ है। जो पैलेट गन्स वगैरह का जो यूज हुआ है वो आजकल भी जो हुआ है वो उससे काफी नुकसान हुआ है। जबकि हम लोगों ने बहुत पहले ही सरकार को ये रिकमेंड भी किया था कि आप जो क्राउड मैनेजमेंट है उसके लिए बुलेट ये रबर बुलेट्स का इस्तेमाल करें या वाटर कैनन्स का इस्तेमाल करें ये, लेकिन उस तरह से ये बंदूक या पेलेट गन्स का इस्तेमाल ना करें। लेकिन ऐसा नहीं हो रहा है, जिसकी वजह से हजारों लोगों की आंखें जा चुकी हैं, हैंडीकैप हो चुके हैं। तो मैं आपसे करना चाहूंगा, जहां पे लोग मेंटली हेल्दी नहीं होंगे, फिजिकली हेल्दी नहीं होंगे, और फिर वहां पे इकोनॉमिक डेवलपमेंट की अगर बात की जाती है तो आखिर कैसे होंगी। और
मैं यहां पे थोड़ा सा अभी हम उसको जारी रखेंगे गुफ्तगू, आप सब हमारे साथ रहिए। मैं आयशा जलाल साहब आपसे पूछूंगी कि ज़ाहिर जब भी इंसानी हकूक की बात हो रही है तो हमें आमतौर से आलमी बरादरी की जानिब से काफ़ी रद्दमल, यानी बुलंद रद्द अमल सामने नज़र आता है, सामने आता हुआ। लेकिन ऐसा लगता है कि कश्मीर के मसले पर तो हर जानिब से ही काफ़ी सर्द महरी का इजहार किया जा रहा है। तो इसकी क्या वजह है कि एक इलाका जो कि 52 दिन से बंद है, उस बारे में उस तरह का हमें बैन अल-अक़वामी रद्द अमल नहीं मिल रहा जैसा हमें बहुत सारी दूसरे इशूज़ पर मिलता है?
मैंने अर्ज किया था पहले भी कि एक तो हिंदुस्तान की, इंडिया की जो इकोनॉमिक पावर है और जो उसका जो बना दिया गया है द नैरेटिव, जो उसकी नैरेटिव है कि बहुत बड़ा पावर है, तो उसके साथ इन लोगों के बहुत से मुल्कों के इंटरेस्ट हैं। दूसरा जो बहुत बड़ी वजह है वो ये है कि पाकिस्तान को यहाँ पे पार्टी प्रीत देखा जाता है। मसला ये है कि इस वक्त पाकिस्तान को चाहिए कि कश्मीरी अवाम जो वहाँ जो 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 वो सह रहे हैं उस वो दुनिया के सामने लाए, मगर लोगों को लगता है कि 1990 के बाद जो पाकिस्तान ने एक्शंस लिए थे वो अभी तक भूले तो नहीं है। और फिर नैरेटिव ऑब्वियसली इंडिया का भी है, वो कहता है कि पाकिस्तान और इंडिया का जो फुटबॉल मैच चल रहा है इस लैंड डिस्प्यूट के ऊपर, लोगों को तो बिल्कुल ही खत्म कर दिया गया है। इसी वजह से कोई इसके बारे में सीरियसली नहीं लेता। और मैं समझती हूँ कि जो लोग उनको समझाया जाए तो लोग, ये नहीं कि लोगों में इंसानियत नहीं है और लोग अपसेट नहीं है, पर लोगों को समझ नहीं आती कि जब इंडिया पाकिस्तान दो न्यूक्लियर पावर इस तरह बिहेव कर रहे हैं तो हम क्या करें। तो आई थिंक द नैरेटिव इज नॉट बीइंग फ्रेम्ड राइट। पाकिस्तान को चाहिए कि कश्मीरी आवाम को आगे लाए, उनकी आवाजों को दुनिया की तरफ पेश करे, ना कि अपनी बात करे। तो यहाँ पे मिसअंडरस्टैंडिंग तो यही होती है दुनिया को कि पाकिस्तान इसमें तो पाकिस्तान का इंटरेस्ट है। तो ये दुनिया को समझ नहीं आएगी कि सबसे बड़ा और सिर्फ मसला कश्मीरी आवाम के हकूक हैं, कुछ नहीं होगा।
शमशाद अहमद साहब हमारे साथ हैं, मैंने पहले तारुफ करवाया था आपका, हमारे जाने पहचाने तजिया कार और खारजा उमूर के माहिर शमशाद साहब। हमारे साथ आयशा जलाल साहिबा हैं, कपिल काक साहब हैं और एम एम अंसारी साहबान हैं। तो आप, ये अभी आपने आयशा की बात सुनी, ये बताइए कि क्या ये आप क्या समझते हैं, आप बहुत सारी चीज़ों में जो सरबराहान थे उनके साथ मुख्तलिफ दौरों पर रहे हैं, तो क्या दरहकीकत पाकिस्तान जो है अपने नैरेटिव को सही तौर पर फ्रेम नहीं कर पा रहा?
डिपेंड करता है कि नैरेटिव का टारगेट कौन है। और जो इस कश्मीर के तनाजर में जब हम नैरेटिव की बात करते हैं तो वो दुनिया को दरअसल दिलचस्पी नहीं है बड़े इश्यूज में, उनके ताल्लुकात हैं। अभी जो बात मेरा ख्याल आयशा ही कर रही
जी जी।
कि इंडिया के साथ जो मफादात मुंसलिक हैं दुनिया के बड़े जो मगरबी ममालिक के, तो उनमें कोई अभी तक तब्दीली नजर नहीं आ रही। और उसका ताल्लुक जो होता है ये इस किस्म का रिश्ता जो इंडिया के साथ बना हुआ है, ज़हनी और मटीरियल ताल्लुक, वो किसी की परसुएशन के ऊपर डिपेंड नहीं करता कि पाकिस्तान परसुएट करेगा, सिफारतकारी करेगा तो वो बदल लेंगे, वो नहीं। सिचुएशन ऑन द ग्राउंड विल डिटरमिन द फ्यूचर कोर्स ऑफ सिचुएशन। और वो अभी जो कश्मीर में जो कुछ मोदी ने कर छोड़ा है उसके बाद जिस किस्म का वहाँ लॉकडाउन और क्रैकडाउन और दुनिया से टोटल कट ऑफ करके एक वर्चुअल जेलखाना बनाया हुआ है तो दुनिया देख रही है। तो ये मैं समझता हूँ कि इसमें ठीक है इमरान खान की कोशिश भी शामिल है, पाकिस्तान की सफारती एफर्ट्स भी शामिल हैं, लेकिन अब दुनिया इस किस्म की जो वाकयात हैं उनसे मुंह नहीं मोड़ सकती क्योंकि हर चीज इलेक्ट्रॉनिक سپیڈ کے ساتھ سب کے نوٹس میں آ جاتی ہے. انہیں جو جہاں جہاں یہ اویئرنیس پیدا ہوئی ہے کشمیر کے بارے میں, کسی جگہ ابھی کشمیر کی لیگیلٹی پر کوئی بات نہیں کر رہا, صرف ہیومن رائٹس ابیوزز پر نوٹس لیا گیا ہے. اس پر بھی صرف نوٹس لیا گیا ہے, اور اس میں یہ ہے کہ ہیومن رائٹس کونسل کے سائڈ لائنز پر ایک 58 کنٹریز نے ایک اسٹیٹمنٹ ایشو کر دیا. ہیومن رائٹس کونسل میں ڈسکشن ہو گئی, سلامتی کونسل کی میٹنگ میں انفارمل ڈسکشن ہو گئی. تو اس قسم کی بے معنی اینوڈائن کاروائیاں کی گئی ہیں. یہ سب ریفلیکشن ہے اصل میں دنیا کے اپنے کنڈکٹ پر, ڈبل اسٹینڈرڈ پر. ہیومن رائٹس کے سارے جو فورم بنائے ہیں وہ اس وجہ سے نہیں بنائے کہ ان سے ہیومن رائٹس کا ایشو ایڈریس کیا جائے گا, وہ بنائے گئے ہیں کہ ان سے ہم اپنے ایڈورسریز, اپنے دشمنوں کو کس طریقے سے ڈیل کر سکتے ہیں. یہ ایک طرح سے ونڈکٹیو موٹیوز کے ساتھ دائرے بنے. ہیومن رائٹس پہلے کمیشن ہوتا تھا, آپ کونسل بنا دیا. تو اس وجہ سے یہ ایکسپیکٹ کرنا کہ مغرب سے یا دنیا سے ابھی کوئی ایسا اقدام لیا جائے گا جس سے کشمیری عوام کی مصیبت اور ہارڈ شپ اور سفرنگ جو ہے وہ ختم ہو جائے گی, اور یہ بدقسمتی ہے, یہ یعنی ستم ظریفی ہے کہ وہ دنیا جو اپنے آپ کو سولائز سمجھتی ہے, ہیومن رائٹس کی بات ہر وقت کرتے رہتے ہیں, لیکن جب پریکٹیکل ٹرمز میں, اور مودی کے بارے میں کس کو نہیں پتا تھا گجرات کی میسیکر کا ذمہ دار ہے, اس نے ہزاروں مسلمانوں کا قتل کیا تھا. اس وقت ایک ریئیکشن تھا, اس وقت کیونکہ انڈیا کے ساتھ یہ رشتہ ابھی نہیں بنا تھا جو ملٹری اور نیوکلیئر نیکسس تھا جو امریکہ کا اور مغربی مالک کا وہ نہیں تھا, تو مودی کو اس وقت پرسونا نان گراتا بنا دیا تھا انہوں نے, اور اس کو ویزا بھی کیے جا رہے تھے. جوری وہ مطلب ہوتا ہے تو سب چیزیں وارے نعرے ہو جاتی ہیں. تو آج جو کچھ ہم باتیں کرتے ہیں یہ نیریٹو نہیں ڈٹرمن کرتے, یہ وہ مائنڈ سیٹ ہے جو اپنے مفادات پر سارا کچھ ڈٹرمن کرتا ہے, اور امریکہ کے اپنے مفاد ہیں. ابھی دیکھیں آپ ٹرمپ کا تماشا نہیں دیکھ رہے, روز ایک طرف ہاتھ میں اس میں مودی کا ہاتھ پکڑا ہوتا ہے, دوسری طرف عمران کا, کیونکہ ٹرمپ کو انڈیا چاہیے چائنا کے خلاف اور عمران چاہیے افغانستان میں اپنی نجات حاصل کرنے کے لیے. تو یہ مفادات ہیں, نہ اس کو مودی سے محبت ہے نہ عمران سے پیار ہے, یہ سارے مفادات کا کھیل ہے. اور یہ ہے بھی سولر ہوتے ہیں, یہ فورن پالیسی از نتھنگ بٹ انٹرسٹ, اور امریکہ کا تو یہی ہے, ورلڈ وائڈ پاور ہے, نیشنل انٹرسٹ ہے, اور کچھ نہیں ہوتا.
میں میں بہت دیر سے خاموش ہیں کپیل کاک صاحب, تو میں یہ پوچھوں گی کاک صاحب کہ ایک چیز جو ہمیں نظر آتی ہے بھارت میں بڑی نمایاں, وہ یہ کہ میڈیا جو ہے وہ بالکل ہی خاموش ہے کشمیر کے معاملے پر, اور یہ کوئی چھوٹا معاملہ نہیں ہے, بہت ہی بڑا ایشو ہے, لیکن حتیٰ کہ اس حد تک معاملات ہیں کشمیر, اگر کشمیر کو الگ ڈال دیا جائے میڈیا کے, کہ کانگریس پارٹی نے جو اپوزیشن کی پارٹی ہے اور بھارت کی بہت ہی ممتاز جماعتوں میں سے ایک ہے, انہوں نے اب منع کر دیا ہے کہ وہ کسی ڈسکشن میں نہیں آئیں گے میڈیا پر, کیونکہ انہیں ایسا لگتا ہے کہ ون سائیڈڈ ہوتا ہے اور اس میں ایک طرح سے گھیراؤ کر لیا جاتا ہے کانگریس پارٹی کا. تو یہ ایک بہت ہی افسوسناک مقام ہے میڈیا کے لیے. تو آپ جیسے لوگ جو بات کرتے ہیں ہمیشہ, تو کوئی میڈیا کے رول پر سوال نہیں اٹھاتا کہ میڈیا کس طرح سے ون سائیڈڈ رپورٹنگ کر رہا ہے آج کل انڈیا میں؟
دیکھیے میں آپ سے بالکل سہمت ہوں کہ یہ افسوسناک بات ہے کہ بھارت کا میڈیا پچھلے 70 سال سے ہمیشہ امپارشل رہا ہے, ہمیشہ ریڈنگ جیسے ٹروتھ ٹو پاور ہمیشہ کرتا آ رہا ہے, مگر میں دیکھتا ہوں کچھ 6-7 سالوں سے جہاں بھارت میں جو میجورٹیرین فورسز ہیں, اوبر نیشنلزم, ہائپر پیٹریوٹزم, کائنڈ آف ملٹرزم, یہ سب مل مل کے اس پہ میڈیا بھی گھسا ہوا ہے. افسوس میں مزاقیہ طریقے سے اپنے پاکستانی دوستوں سے کہتا آ رہا ہوں کہ اگر بھارت میں میجورٹیرین فورسز کا کوئی ریزن ہے وہ ہے کہ جو کچھ بھی پاکستان سے ہوا ہے اتنے سالوں سے, یہ میں ایکسپلین کروں گا 2 منٹ میں, اور ویسے ہی جو کشمیر میں آتنکواد ہوا ہے وہ بھی پاکستان کی طرف سے کچھ لوکل فورسز ہے, اس پہ کوئی شک نہیں ہے, تو مطلب اس نے ایک ایک طریقے کا ایک جذبہ سارے ہندوستان میں, یہ صرف میجورٹی پارٹی جو اس الیکشن سے آئی اس سے پہلے بھی الیکشن سے آئی, ان کو قابو پانا بہت ہی مشکل ہے جو لبرل سسٹم سے آج کل ہیں, کہ جیسے جان فاسٹر ڈلس کہا کہتے تھے امریکہ میں, اف یو آر ود اس یو آر ود اس, ادروائز یو آر ناٹ ود اس, مطلب سیدھی بائنری آج آ رہی ہے. تو اس پہ میڈیا پہ ایک طریقے سے انفارمل کنٹرول ہے, جو میڈیا بھارت میں اس وقت ہے وہ میڈیا پچھلے 20-25 سال والا میڈیا نہیں رہا ہے. تو ہاں پھر بھی اس حالات میں, ان صورت حالات میں بھی میڈیا جو بات کرنا چاہتا ہے کبھی کبھی آتا ہے, مگر خاص کر اگر ہم اسپشٹ روپ سے مانیں تو میڈیا سرکار کی ہمیشہ سہمتی کر رہا ہے اور کر رہا آتا ہے پچھلے 5-6 سال میں. اس میں بدلاؤ ہوگا کہ نہیں وہ صرف اللہ جانتا ہے. دوسری بات جو میں آپ سے کہنا چاہتا ہوں کہ یہ پہلے بھی شمشاد صاحب نے بھی اٹھایا ہے کہ آواز کیوں نہیں اٹھائی جا رہی ہے, تو اس پہ کہ میں بالکل سہمت ہوں شمشاد صاحب کے ساتھ, کیونکہ سارے وشو میں ہم ٹرینڈ لائنز کیا دیکھ رہے ہیں. ایک تو آرتھک جسے اکنامک آرڈر ہے وہ کولیپس ہوا ہے, پولیٹیکل آرڈر جو ہم نے مانا ہے گریٹ پاور ریلیشن پچھلے 15 سال سے دیکھ رہے ہیں وہ بالکل ایک طریقے سے ختم ہو گئی ہیں. تو یہ ہے کہ اب ایشو بیسڈ فنکشن اسپیسیفک نیشنل انٹرسٹ ڈریون, آپ ہمیں بتائیے باسمتی کی بات ہو رہی ہے ڈبلیو ٹی او میں, تو پاکستانی اور بھارتی بل گلے مل کے جاتے ہیں باسمتی راؤنڈ پہ, مگر کوئی اور مسئلہ ہو جس پہ ان کی سہمتی نہیں ہے تو الگ الگ راستے پہ چلیں گے. یہ پہلی بات ہے. دوسرا جو ہے یہ ہے کہ اگلے جو ملٹی لیٹرلزم ہے وہ بھی ختم ہو گیا ہے. ایسا الائنس سسٹمز آپ جب جانتے ہیں کہ میجورٹیرین فورسز بھارت میں ہی نہیں ہیں, آپ دیکھیے بریکسٹ کیوں ہو رہا ہے, یورپ میں ہے, ہنگری میں ہے, راشٹرپتی ٹرمپ امریکہ میں ہے, یہ سب ایک طریقے کے میجورٹیرین فورسز ہیں اور ان کے امپلسز میں جان مجھے لگتا ہے کہ یہ ایک اسٹیبلٹی اور پیس کے لیے تھوڑا سا ایک چیلنج ہے, لوگوں کی ایک طریقے سے اچھا ہے یہ ہے کہ وہ الیکشن میں ان کو ووٹ دے دیتے ہیں. ڈیموکریسی تو ہے یہ ہم کہہ نہیں سکتے, مگر ایک اس پہ ہم نے بہت سوچ کرنی ہے جو یہ ٹرینڈس ہو رہی ہیں. اور اب لاسٹ میں جو ایک اور بات ہوئی ہے کہ یو این میں کیوں نہیں ہوتا ہے, کیونکہ کشمیر کا مسئلہ ایک پتھر جنگ کے بعد 1971 کا جنگ جو ہوا تھا بھارت اور پاکستان کا, شملہ اگریمنٹ ہے اس میں کوئی شک نہیں ہے. ہاں یو این چارٹر وہ کہتا ہے وہ ہے یو این چارٹر, بٹ دس از اے پیورلی بائی لیٹرل میٹر اور فائنل سولوشن کے لیے بات چیت ہونی چاہیے, وہ بائی لیٹرل دونوں ملکوں میں ہونی چاہیے. اس کے بعد لاہور آپ جانتے ہیں, سارا وشو جانتا ہے لاہور ریکارڈ ہوا تھا جب نواز شریف صاحب پاکستان کے صدر تھے, اس وقت بھی آپ جانتے ہیں یہی بات کی گئی ہے. 6 جنوری 2004 میں صاحب کی سمٹ اسلام آباد میں ہوئی تھی اس وقت بھی. تو یہ میں کیوں کہہ رہا ہوں, یہ سوال آپ اٹھا سکتے ہیں میرے متر جو پینل میں ہیں, یہ ہے کہ بھارت جہاں تک بھارت کی پالیسی ہے جو کوئی بھی سرکار ہو, وہ کانگریس کی سرکار ہو, بی جے پی کی سرکار ہو, ملی جلی سرکار ہو, وہ کشمیر کے مسئلے میں یو این کا چہرہ بھی نہیں دیکھنا چاہتا ہے. اب ہم کل دیکھیں گے کہ میں نے سنا ہے جہاں تک یہاں بھارت میں اخباروں میں اور میڈیا میں خبر آئی ہے کہ وہ بھارت کے پردھان منتری ہمارے وزیر اعظم پاکستان کی بات ہی نہیں کریں گے.
جی ہاں, انہوں نے یہ سٹیٹمنٹ آیا تھا سرکاری طور پہ بھی تھا کہ پاکستان انڈیا بات نہیں کرے گا کشمیر کے مسئلے پر,
انڈیا کشمیر کے بارے میں اور شاید پاکستان کے بارے میں بھی بات کر دیں گے نہیں کرے گا, مگر عمران صاحب یہ مدعا اٹھائیں گے. ایک طرح سے تو مطلب ایک اور بڑی ضروری بات یہ ہے کہ دیکھیے آرگنائزیشن آف اسلامک کنٹریز کا یہ بھی ایک بہت ہی اہم مدعا ہے. پہلے تو اسلامک کنٹریز کی سپورٹ ملتی تھی پاکستان کو, اب وہ مل نہیں رہی ہے. آپ دیکھیے حالانکہ سعودی عربیہ کے کراؤن پرنس نے ان کا خود کا جہاز دیا ہے, اس جہاز سے ہی وہ امریکہ گئے ہیں, مگر ان کی اور یو اے ای کی پوزیشن मैं मेरी जहां तक मेरा विचार है वो ज्यादा प्रो इंडिया है, इसलिए कि जो कॉम्प्रिहेंसिव नेशनल पावर एसिमेट्री भारत और पाकिस्तान के बीच है, मतलब दोनों मुल्क अलग अलग प्लेनेटरी ऑर्बिट्स में है।
मेरा ख्याल है कि आपने जो पहले बात की थी, शुरू से हम बात कर रहे हैं कि जो मफादात हैं मुल्कों के अपने, वो जाहिर उनके लिए पहली जो तरजीह होती है उन मफादात की होती है जो उनके अपने हैं। तो मैं यहाँ, बल्कि अब शमशाद साहब ज़रा देर से शामिल हुए थे, शमशाद साहब जो कुछ हमारे काक साहब ने कहा, थोड़ा सा मैं चाहूँगी कि उस पर आप तबसरा करें कि कोई बायलेटरल अगर शिमला एग्रीमेंट के मुताबिक उस पर बात होनी है जिस पर भारत हमेशा इसरार करता है, तो 71 के बाद से तो कुछ भी हल नहीं हुआ, तो अब इसका कोई इम्कान है? और अगर नहीं है तो फिर क्या है हल, किस तरह बातचीत होगी?
देखिए, ये मेरे दोस्त जो हैं गालिबन इंडिया से हैं।
जी हाँ, ये भारत के साबिक वाइस एयर मार्शल हैं।
हाँ, मैं ये बताना चाहूंगा कि इंडिया और पाकिस्तान में बहुत चीजें मुश्तरक हैं, और ये हमारे लिए, दोनों देशों के लिए बदकिस्मती है कि ये आजादी के बाद से मतवाते एडवर्सेरियल मोड में है। कोशिश होती रही है गाहे बगाहे, 50s में स्वर्ण सिंह भुट्टो टॉक्स हुए, फिर उसके बाद ज़ियाउल हक ने बायलैटरलिज्म के जरिए से राजीव के साथ बातचीत की, लेकिन कभी भी कोई कंक्लूसिव बात नहीं निकली। एक्सेप्ट, अब ये मैं कहीं अपने क्रेडिट के लिए नहीं कह रहा, लेकिन मैं इतना जरूर मेंशन करूंगा कि 90s में, लेट 90s में, 97 में मुझे जिम्मेदारी दी गई थी इंडिया के साथ डायलॉग रिज्यूम करने की, और हमने मिलकर, मेरे इंडियन काउंटर पार्ट थे उनके साथ, हमने मिलकर एक पीस प्रोसेस से बाकायदा प्रॉपर तरीके से तस्वीर लिया था, जिसको कॉम्पोजिट डायलॉग कहते हैं। उसके 8 आइटम थे एजेंडे के। और जो लाहौर की बात कर रहे थे मेरे दोस्त, वो बेसिकली इट वॉज द ऑफशूट ऑफ दैट प्रोसेस, द फर्स्ट इमीजिएट जो उसकी प्रोग्रेस थी वो फिर लाहौर समझ में और लाहौर डिक्लेरेशन में जाहिर हुई थी। तो हमने एक प्रोसेस शुरू कर दिया था, और मैं हमेशा से बिलीव करता हूँ, अपने जो मेरे काउंटर पार्ट हैं इंडियन फॉरन सर्विस के, पुलिस, ट्रैक वगैरह पे, कि हमें बिलआखिर पीसफुल को एग्जिस्टेंस के तौर पर दोनों हमसायों को इस तरीके से रहना होगा कि हम एक दूसरे के लिए ताकत बन गए हैं। दुनिया आज ताकत के बल पर असरअंदाजी चाहती है, और उसके लिए मैं समझता हूँ आफ्टर न्यूट्रलाइजेशन इन साउथ एशिया, ये दोनों मुल्क अगर इकट्ठे हो जाएं, इकट्ठे से मतलब ये नहीं कि अपनी आजादी खत्म कर दें, दोनों एज सॉवरेन इंडिपेंडेंट नेबर्स के तौर पर एक अच्छा कोई फ्रेमवर्क डेवलप कर लें म्यूचुअल कोएग्जिस्टेंस का, नॉन यूज ऑफ फोर्स भी आ जाए, नो वॉर टैक्स आ जाए, इकोनॉमिक कोऑपरेशन हो जाए, लेकिन ये सारी चीजें उस वक्त होगी जब बड़े इश्यूज हैं उनको हम एड्रेस कर दें। तो हमने प्रोसेस शुरू किया था, वो फिर कार्गो की वजह से डीरेल हो गया। अभी भी बहरहाल उम्मीद नहीं रखनी चाहिए कि ये मोदी जो है बेसिकली ये एक ज़हनियत है, मोदी इज नॉट ए स्पोर्ट्समैन, मैं समझता हूँ मोदी एक ज़हनियत है जो एक रिएक्शन के तौर पर नमूदार इंडिया में हो रही है, और वो रिएक्शन है एक रैपिड फैशिज्म कह लीजिए, नेशनलिज्म कह लीजिए, बिल्कुल उसी तरह जिस तरह ट्रंप के सपोर्टर्स अमेरिका में नमूदार हुए थे। तो अभी आपने यहाँ देखा ह्यूस्टन में जिस तरीके से हजारों इंडियन इकट्ठे हुए, जो मुझे इत्तला मिली है वहाँ हर एक ने अपने माथे पर जो ये RSS का निशान है, सब ने वो ऑरेंज लाइन की चाहिए या जो भी रंग था वो लगाया हुआ था। तो ये एक मैनिफेस्टेशन है नए ट्रेंड का, ये बिल्कुल 1930s में जब हिटलर के जमाने में शुरू हुआ था, ये वही चीज होने जा रही है। ये बदकिस्मती होगी हमारे रीजन के लिए कि इस किस्म का ट्रेंड डेवलप हो रहा है, इसके बरक्स होना ये चाहिए था कि दोनों मुल्क आफ्टर देयर न्यूट्रलाइजेशन शुड हैव बीन वर्किंग विद ईच अदर टू स्ट्रेंथन देयर रोल, अपने आप को दुनिया में ग्लोबल सतह पर एक बड़ा रोल हासिल कर सकते थे। सलामती काउंसिल में मुस्तकिल परमानेंट मेंबरशिप के लिए भी इसी तरीके से अरेंजमेंट, लेकिन ये नहीं हुआ। मगर हमें अभी भी उम्मीद रखनी चाहिए क्योंकि चीजें स्टैटिक नहीं रहती, बनती रहती हैं, और इमरान खान तो बार बार कहता है कि जंगों से मसले हल नहीं होंगे और वॉर سے وار سے تو کبھی ہو گئی نہیں, اور اب نیوکلیئر جو ممالک ہیں دونوں, تو پھر تو میڈ جو میوچلی اشور ڈسٹرکشن کے علاوہ اور کوئی نتیجہ نہیں نکلے گا.
میں یہاں پہ شمشاہ صاحب ایک بات عائشہ سے پوچھنا چاہوں گی, کیونکہ عائشہ جو ہیں دہشت گردی کے امور کی ماہر ہیں اور ان کی کتابیں ہیں اور کا بڑا کام ہے. عائشہ صاحب یہ نہیں, میں اپنے سننے جی بالکل بالکل ان کے تو بہت سے ایڈمائرر ہیں, تو یہ بتائیے مجھے کہ ہمیشہ یہ کہا جاتا ہے اکثر, یعنی پہلے تو بہت کہا جاتا تھا اور اس میں حقیقت بھی تھی کہ باہر سے آتے ہیں در انداز جو ہیں کشمیر میں, لیکن گزشتہ چند سالوں میں یہ بات سامنے آئی کہ جو پروٹیسٹ ہے اور جو احتجاج ہے وہ سارا جو کشمیری نوجوان ہیں ان کی طرف سے, اور سوشل میڈیا کا اس میں ایک بہت بڑا رول ہے, تو آپ کیا سمجھتی ہیں کہ کیا کشمیر میں اس وقت جو حالات تھے اب اس 52 دن سے پہلے اور جو احتجاج تھا یا اس سے پہلے جو صورتحال تھی وہ کشمیر کے اپنے لوگ تھے یا باہر سے؟
یہ مسئلہ جو ہے یہ شروع سے یہ بہت گمبھیر ہے, کیونکہ صحیح بات ہے کہ معاملہ جو شروع ہوا تھا 1990 میں وہ کشمیری اندرونی تھا. صحیح ہے کہ وہ چلے گئے آزاد کشمیر اور پاکستان آکیپائڈ کشمیر میں جا کے انہوں نے مدد مانگی, مگر اصل مسئلہ اندرونی ہی ہے. ادھر آپ کو سپورٹ اگر مل رہی ہے اس, مگر یو کانٹ سورس سے کہ یہ سب پاکستان کی طرف سے مسئلہ آ رہا ہے. جہاں تک میں جانتی ہوں بہت کچھ بدل گیا ہے 2008 سے آگے بہت بدلا ہوا ہے معاملہ, اور 2016 کے بعد تو بالکل ہی بدل گیا ہے. اب تو یہ ہے کہ اب اسٹیٹ لیجیٹیمیسی, کشمیری جو بچے ہیں جو کھڑے ہو رہے ہیں یہ اپنے لیڈرشپس کے ساتھ تو نہیں کر رہے, وہ تو خود کھڑے ہو کے کہتے ہیں کہ ہم کوشچن کرتے ہیں اسٹیٹ لیجیٹیمیسی, انڈین اسٹیٹ لیجیٹیمیسی کو, جس طرح ہمیں راجستھان ہمارے ساتھ سلوک کیا جا رہا ہے. سو میں سمجھتی ہوں کہ آپ کو سمجھنا چاہیے کہ کشمیریوں کو کشمیری کیا چاہتے ہیں. یہ جو پاکستان اور انڈیا کا نیریٹو ہے یہ اسی وجہ سے دنیا اٹینشن نہیں پے کر رہی. آپ کشمیریوں کی آوازیں لائیے تاکہ لوگ سنیں کہ وہ کیا ایکسپیرینس کر رہے ہیں وہاں پر. آپ کشمیری سری نگر سے لے کر آئیے, ان سے سنیے کہ کیا ہو رہا ہے. یہ سارا نیریٹو انڈیا پاکستان اسٹیٹس نیریٹو از ناٹ گوئنگ ٹو سالو دا پرابلم.
تو انصاری صاحب, یہاں پاکستان ظاہر ہے کہ ایک عرصے تک وہاں پہ فوجی حکومتیں رہیں, اور اکثر یہ کہا جاتا ہے کہ یہ ساری جو چیزیں پاکستان کرتا ہے, پاکستان پہ الزام عائد کیا جاتا ہے جس کی وہ تردید کرتا ہے کہ وہ اپنی فوجوں کو اور دفاعی اخراجات کو برقرار رکھنے کے لیے اس طرح کی چیزیں کرتا ہے کہ مختلف علاقوں میں تنازعات میں شامل ہونا, لیکن بھارت کی لاکھوں فوجی جو ہیں ایک چھوٹے سے علاقے میں جو وادی ہے وادی کشمیر اس میں تعینات ہیں, تو اس میں کیا بھارت کیا توجیہ دے سکتا ہے, اس کی کس چیز کے لیے وہ اتنی لاکھوں فوجی وہاں پر موجود ہیں؟
میں سمجھتا ہوں کہ جو باتیں پاکستان کی فوجوں کے فوج کے بارے میں کہا جاتا ہے کہ تعیناتی ہے پورے کشمیر ریجن میں, وہ بات بھارت کی جو فوجیں ہیں ان کے بارے میں وہی کی جاتی ہیں, اس لیے کہ ان کا بھی ایک اپنا ایک ویسٹرن انٹرسٹ جو ہے ڈیولپ ہو چکا ہے, جس کی وجہ سے تقریباً 40% ہماری آرمی جو ہے وہاں پہ تعینات ہے. لیکن کچھ ہمارے ساتھیوں نے جو باتوں جن باتوں کا ذکر کیا میں ان کو جوائن کرنا چاہتا ہوں اس پوائنٹ پہ, کہ جو کئی باتیں آپ نے وہ ایک تو پاکستان اور ہندوستان کی جو نیریٹو کے حوالے سے بات کی جاتی ہے, تو پاکستان نے تو ہمیشہ ہی اپنی پالیسی کے تحت کہا ہے کہ وہ کشمیریوں کی وہ حمایت کرتے رہیں گے, اور اس لیے کہ وہ کشمیر کو ایک ڈسپیوٹ مانتے ہیں اور وہ کہتے ہیں کہ ان کا بھی لیگل حق ویسے ہی ہے جیسے کہ ہندوستان کا اپنا لیگل حق ہے, تو اس طرح سے ایک ڈسپیوٹ مانا جاتا ہے. ہندوستان اس کو اس طرح سے بھی دیکھ رہا ہے, اور ہم نے جو آبزرو کیا ہے وہ یہ کہ پاکستان سے جب ٹینشن ہوتا ہے اور کشمیر کی جو تعداد نائز ہوتی ہے تو یہ ہمارے انڈین الیکشنس میں چاہے وہ نیشنل لیول کا ہے چاہے ہمارے فنڈی الیکشنس ہوں اس میں اس کا خوب ذکر ہوتا ہے. ابھی ہمارے یہاں 4-5 اسٹیٹ میں الیکشن ہونے ہیں اور پورے ہندوستان میں جو ہے ہولڈنگ لگی ہوئی ہے 370 کے آرٹیکل 370 کے بارے میں سیمینار بھی ہو رہی ہے اور اس کو جسٹیفائی کیا جا رہا ہے کہ جو حکومت نے کیا جو سینٹرل گورنمنٹ نے کیا وہ بہت اچھا کیا اور یہ اچھا ہونا چاہیے, اس سے ترقی ہوگی. کیا ہوگا بعد میں وہ دیکھی جائے گی, لیکن اس طرح کی نیریٹو جو ہے یہاں پہ چلائی جا رہی ہے. جہاں ابھی آپ لوگوں نے جو شملہ ایگریمنٹ کی بات کہی تو اس میں یہ جو پہلا پوائنٹ ہے شملہ ایگریمنٹ کا میں آپ سے ذکر کرنا چاہوں گا کہ اس میں ذکر یہی ہے کہ یو این چارٹر کے مطابق جو ہے اس کا فیصلہ ہونا چاہیے. دوسرا پوائنٹ آتا ہے جس میں بائی الیکشن کی بات کی گئی ہے, اور انٹرنیشنل جو میڈیشن ہے اس کو ہمیشہ ہندوستان نے نکارا ہے, اس لیے کہ ہماری پہلے تین بڑی جو ایسی ایشوز آئے جس میں انٹرنیشنل یا یون میڈیشن ہوا ہے اور جس کو انڈیا نے ایکسیپٹ ضرور کیا لیکن شاید اس کو پسند نہیں آیا. جس میں پچھلی جو ذکر کرنا چاہوں گا وہ انڈس واٹر ٹریٹی ہے, جو ٹریٹی کو ہم اس کا احترام تو کرتے ہیں لیکن شاید اس کو ہم بہت زیادہ ایکسیپٹ نہیں کرتے, اس لیے کہ بہت سارے ہمارے یہاں لوگ کہتے ہیں کہ وہ ٹریٹی بھی ایبروگیٹ کر دینی چاہیے جو ورلڈ بینک کی میڈیشن میں ہوا تھا. دوسرا جو رن آف کچھ میں بھی ہوا تھا جس میں ہیرولڈ ولسن جو یو پی اے کے پرائم منسٹر تھے اس وقت انہوں نے 68 میں کیا تھا, اس کو بھی انہوں نے بہت زیادہ پسند نہیں کیا یہاں پہ. اور جو تاشکند ڈکلریشن ہوا تھا ظاہر ہے وہ بھی بہت پسند نہیں کیا. تو ظاہر ہے کہ ہندوستان جو ہے وہ انٹرنیشنل یون میڈیشن سے بہت دور بھاگتا ہے, اس لیے کہ اس میں ہندوستان کا بہت زیادہ فائدہ ہوگا نہیں. جو ہماری پولیٹیکل پارٹیز ہیں اس سے ان کو پولرائزیشن کے لیے بہت مدد ملتی ہے. دوسری یہ کہ جو آپ پاکستان آرمی کے لیے جو باتیں کہتی ہیں, ہماری آرمی کا بھی ایک بیسٹ انٹرسٹ ہے کہ وہ وہاں جمے رہیں, اور وہاں پہ میں کہوں گا کہ تمام جو امپورٹنٹ جگہیں ہیں جیسے اسپورٹس اسٹیڈیا ہے, کالجز یونیورسٹی کے ہاسٹلس ہیں, اور وہ جو گیسٹ ہاؤسز وغیرہ ہیں وہ تمام آرمی نے آکوپائی کر رکھا ہے. اور یہ تو بلکہ میں کہوں گا کہ ہم لوگوں نے اپنے انٹرنیشنل رپورٹ پر بھی گورنمنٹ کو حکومت کو یہ کہا کہ جب تک جو وہاں کی جو جگہیں ہیں جو ایجوکیشن اور ہیلتھ کے لیے ہیں یا اسپورٹس ایکٹیویٹیز ہیں یا کمرشیل ہیں, وہ جب تک وہاں ہٹائی نہیں جائیں گی, آرمی کو دور نہیں لے جایا جائے گا, تو وہاں پہ اکنامک ایکٹیویٹیز بھی نہیں ہوں گی. تو میرا کہنے کا مطلب یہ ہے کہ جب ہم اس کے ریزولوشن کی کسی بھی طرح کی بات کرتے ہیں تو ہم دیکھتے ہیں کہ ارکنیں جو ہے شملہ ایگریمنٹ میں بھی آتی ہیں, یون میڈیشن میں بھی ہے, جس کی وجہ سے ہم اس کو اسٹیٹس کو برقرار رکھنے کے وہ ہم دیکھتے ہیں کہ ہماری حکومت سے زیادہ اس میں اچھا پاسبلٹیز نظر آتی ہیں. تو میں یہ اس کو اس طرح سے دیکھتا ہوں کہ یہ جو سچویشن ہے وہ پرپیچویٹ ہوتی چلی جا رہی ہے. اور ایک ابھی ہمارے ساتھی نے کہا کہ کشمیری جو ایسپائریشنس ہیں اس کو سمجھنے کی ضرورت ہے, شاید اس لیے کہ ان کی آواز کے مطابق ان کی مرضی کے مطابق کوئی حل نکالیں بجائے اس کے کہ ہم انڈیا اور پاکستان کا نیریٹو دیکھیں. تو اس میں میں آپ سرچ کروں کہ یہ بالکل لوگوں کو یہ معلوم ہے کہ جب ہم وہاں کشمیری عوام کے پاس جائیں گے تو وہ تو یہی کہتے ہیں ہم کیا چاہتے ہیں, آزادی. اب آزادی کو آپ جس طرح سے بھی انٹرپریٹ کریں, لیکن وہ جہاں پہ سمجھ میں آتا ہے کہ وہاں پہ جو عوام ہے وہ بالکل ہی کسی بھی طرح سے سینٹرل گورنمنٹ کی ایکشن سے اور جو پچھلے 30 سالوں میں ہوا ہے اس سے بالکل ہی ناخوش ہے, اور وہ شاید نہ تو پاکستان کی طرف جھکنا چاہیں گے نہ ہی ہندوستان کی طرف جھکنا چاہیں گے, کہیں نہ کہیں وہ اپنی گریٹر اور فل اٹانومی کی وہ بات کریں گے. تو اسی وجہ سے جو تھوڑی بہت نامنل اٹانومی ملی بھی تھی انڈر 370 اس کے بھی تمام وہ خلاف ہیں. اور طریقہ یہ ہے کہ خاص کر کے جو پروسیسز فالو کیے گئے اس سے لوگوں کو غم و غصہ زیادہ ہے, خاص کر کے جو مین اسٹریم پولیٹیکل پارٹیز کی ہیں. تو یہ مسئلہ جو میں سمجھتا ہوں کہ 70 سالوں میں جو تھا وہ بہت ہی اور پیچیدہ ہو گیا ہے, اور میں نہیں سمجھتا یہاں پہ جب ہم لوگ بات کرتے ہیں کہ آخر اس کا راستہ کیا ہو سکتا ہے, کیا وے فارورڈ ہے. اب وے فارورڈ تو یہ ہو سکتا ہے کہ لوگوں کی رائے جانی جائے, کسی نہ کسی طرح سے وہاں پہ پولیٹیکل پروسیس شروع ہو, لیکن اس سے بھی انسان نظر نہیں آتی ہے. ابھی دو دن پہلے یہاں پہ جو انچارج منسٹر صاحب ہیں جو کریئر کی جو جموں کشمیر سے ہی آتے ہیں, انہوں نے کہا کہ اگلے 18 مہینے تک رہنما ہے ان کو چھوڑنے کی شاید کوئی امید نہیں ہے, یعنی وہ ابھی ڈیٹینڈ ہی رہیں گے. تو غرض یہ کہ حریت لیڈر سے بات ہوگی نہیں, جو مین اسٹریم لیڈر تھے وہ جیل میں ہی رہیں گے, تو آخر اب کس سے بات ہوگی. تو میں نہیں سمجھتا کہ کوئی وہاں پہ ڈیموکریٹک پروسیس جو ہے شروع ہونے کے کوئی امکان.
میں ایک بات یہاں پوچھنا چاہوں گی کاک صاحب سے. کاک صاحب, آپ پنڈت ہیں اور ایک بہت ہی حامی ہیں پیس کی کوششوں کے. مجھے عائشہ کی بات سچ پوچھیں تو میں بھی دل سے اس بات کو یقین رکھتی ہوں کہ بات تو ساری کشمیری عوام کی ہے نا, اور ہم دیکھتے ہیں کہ چاہے پاکستان کچھ کرے یا انڈیا کچھ کرے, وہ خربوزہ چھری پہ گرے یا چھری خربوزے پہ, نقصان تو کشمیری عوام کا ہی ہمیں نظر آتا ہے ہمیشہ. तो अब एक ऐसी सूरत हाल में अगर हम देखें कि शाह फैसल जैसे नौजवानों को जिसने सिविल सर्विस के इम्तिहान में पोजीशन हासिल की, और मैंने उनका इंटरव्यू किया था और वो एक बहुत ही हामी थे, यानी उनको कोई ये ख्वाहिश नहीं थी कि अलहदा हो जाए कश्मीर जो है इंडिया से. तो जब इस तरह के लोगों के ऊपर आप पाबंदियां लगाते हैं और उनको एयरपोर्ट से वापस लौटने पर मजबूर करते हैं, तो ये जो रिजेंटमेंट है उन लोगों में भी जो पहले शायद भारत के साथ रहना चाहते हों, जैसे कि अंसारी साहब ने कहा आम राय तो यही है, तो अब मुझे बताइए कि फिर क्या सॉल्यूशन है, क्या आपको नजर आता है? क्योंकि अगर यूएन चार्टर के मुताबिक शिमला मुआहदा भी यही कहता है कि फैसला होना चाहिए, तो इंडिया को फिर वो रेफरेंडम तो कराना चाहिए ना, जो कि अक़वामे मुत्तहिदा का मुतालबा भी है, उस पर बात क्यों नहीं होती कश्मीरी आवाम के साथ?
जहाँ तक शहनाज़ कहना चाहता हूँ, पहले भी मैंने दोहरा दिया कि भारत की कोई भी सरकार हो, वो भारतीय जनता पार्टी हो, कांग्रेस हो, वो अक़वामे मुत्तहिदा के हिसाब से चलेगा नहीं, क्योंकि उन्होंने बायलैटरल एक तरीके का एक ऑब्सेशन बना है पॉलिसी, पब्लिक पॉलिसी का. ये तो पहली बात माननी है. दूसरी बात जो है कि सारा हिंदुस्तान इस वक्त सहमत है, सपोर्ट करता है कि जो सरकार का कदम है मेरे दृष्टिकोण से, मेरे पर्सपेक्टिव से गलत है. गलत है क्योंकि आर्टिकल 3370 हटाना मुझे लगता है अनकॉन्स्टिट्यूशनल है, अनडेमोक्रेटिक है, इससे कोई शक नहीं है. मैंने पब्लिक डोमेन में ये कहा है और एक तरीके से ह्यूमैनिटेरियन नहीं है, क्योंकि हमारी सरकार ने, भारत ने, हमने वादा किया था कश्मीरियों का आपका स्पेशल स्टेटस होगा. ये तो पहली बात दोहराने की बहुत ही जरूरत है. दूसरी है ये, मतलब जो कुछ भी हम बात कर रहे हैं, हम एक लफ्ज का इस्तेमाल नहीं कर रहे हैं, वो है दहशतगर्दी, टेररिज्म. अब टेररिज्म ने जो भारत और पाकिस्तान के रिश्तों में एक तरीके की दरार पैदा की है, एक शैडो आया है उसकी वजह से. अब यही हम अभी इस वक्त इस सरकार की बात कर रहे हैं. मैं आपको शहनाज याद दिलाना चाहता हूँ, 2014 में चेचक करते करते भी नवाज शरीफ मोदी साहब की स्वेयरिंग इन सेरेमनी में आए. बट ये भी याद दिलाना चाहता हूँ कि बिना बुलाए, बिना इन्विटेशन के मोदी साहब काबुल से आके नवाज शरीफ के रायबिन में पहुंचे. वहां ग्रैंड डॉटर की वेडिंग हो रही थी, नवाज शरीफ साहब का खुद का बर्थडे था, और उसके एक हफ्ते के बाद पठानकोट होता है, उसमें कोर 16 कोर जम्मू में अटैक होते हैं, उसके बाद उरी होता है. तो ये आप ये देखिए ना, अगर आपके 130 करोड़ भारतवासी हिंदुस्तानी है, वो अपनी आंखों से मीडिया रिपोर्ट्स डे टू डे पढ़ते हैं, तो उनके जज्बात जो एक तरह से पाकिस्तान की तरह एक तरह की न्यूट्रलिटी है, ठीक है बात करेंगे वैसा चलेंगे, अब तो बिल्कुल एक नफरत का माहौल पैदा हुआ है. इसीलिए मैं ये बैकग्राउंड दे रहा हूँ, क्योंकि आपने सवाल पूछा है कि हम आगे कैसे बढ़ेंगे. ये बहुत ही अफसोसनाक बात है. दोनों नेबर्स हैं भारत और पाकिस्तान, दोनों की एक कॉमन सिविलाइजेशनल हिस्ट्री है. वो जब आप जनूबी एशिया की बात करते हैं, भारत की पाकिस्तान भी नहीं है, 6 और मुल्क हैं. क्या हमने इस कंस्ट्रक्ट को, जो इकोनॉमिक कंस्ट्रक्ट था कि कनेक्टिविटी होगी, लोगों का मिलाव होगा, लोग मिलेंगे एक दूसरे से, ट्रेड होगा, तजारत होगी, सब कुछ ठप पड़ा हुआ है. मुझे लगता है अगर हम तारीख पे जाएं, एक वक्त आया है कि शायद बात होगी. ये कब होगी ये मैं कह नहीं सकता हूँ, मगर ये एक सवाल जो उठाया गया था कि इस वक्त जो कश्मीर का यूथ है, कश्मीर का यूथ बहुत ही अहमियत रखता है, क्योंकि उनके फ्यूचर की बात हो रही है, उनका फ्यूचर डिसाइड हो रहा है. वो इस वक्त कहते हैं कि हम अपना फ्यूचर खुद ही करेंगे. क्यों? क्योंकि 1370 हटाने और 35 से हटाने के बाद जो, जिसे हम हिंदी में मुख्यधारा, मेन स्ट्रीम पोलिटिकल पार्टीज हैं, उनको तो बिल्कुल इरेलीवेंट बनाया है केंद्र सरकार ने. फारूक अब्दुल्ला 3 बार मुख्यमंत्री, चीफ मिनिस्टर रहे हैं जम्मू कश्मीर के, वो यूनियन मिनिस्टर रहे हैं, शेख अब्दुल्ला के बेटे हैं, उनका कार्डर है हर ग्राउंड जीरो पे नेशनल कॉन्फ्रेंस का, कोई ना कोई नुमाइंदा आपको मिलेगा। मैं हाल ही में कश्मीर कुछ 5-6 दिन पहले था, तो ये दिलाना चाहता हूँ अब मेन स्ट्रीम पार्टीज को और सेपरेटिस्ट पार्टीज को एक ही लाइन में लगा दिया है इस कदम के
हाँ, बहुत ही शदीद रिएक्शन है। मैं आयशा, आप जो कुछ फरमाया भी काक साहब ने, थोड़ा सा इस पर आपका तबसरा चाहूंगी।
जी, जहाँ तक काक साहब कश्मीर के माहौल जो आजकल है और जो जरूरत है, मैं तो बिल्कुल उनके साथ अग्री करती हूँ, मगर जहाँ मैं शायद उनसे इख्तलाफ करती हूँ कि मतलब ये इंडिया पाकिस्तान का जो ये इंटरनेशनलाइज हो गया है इशू, बट इंडिया नहीं चेंज करेगा। मगर ये मैं बातें कह चुकी हूँ कि इंडिया, जब तक इंडिया की पॉलिसी नहीं चेंज होगी और वो मीडिएशन नहीं चाहता, मगर ये बहुत पुराना मसला है कि पाकिस्तान के साथ बात करनी है तो किस बारे में बात करनी है कि जब आप पीके हो कब वापस करेंगे। तो इसी वजह से पाकिस्तान वॉज ड्रिवन टू एक्सट्रीम्स जो हुआ था 1990 के बाद, और जिसका भी रद्द अमल है दुनिया में, और इसी वजह से पाकिस्तान का नैरेटिव नहीं चल रहा इतना ज्यादा। मैं समझती हूँ कि ये सब बातें सोचने वाली हैं, मगर जब तक इंडिया थोड़ा सा गिव नहीं करेगा, और इस वक्त तो मुझे लगता है कि इस हुकूमत के अंदर तो शायद कोई उम्मीद मुझे नजर नहीं आती बातचीत की, मगर आई थिंक कि ये जो अनटेनेबल सिचुएशन बना दी है कश्मीरियों के लिए, मेरे ख्याल में सबसे पहले उसके तरफ तवज्जो देनी चाहिए। इंडिया पाकिस्तान बाद में अपना कश्मीर का सोल्यूशन करें ना करें, मगर जहां तक ये मुसीबतें कश्मीरियों पे इस वक्त पड़ी हुई हैं, इसके ऊपर इमीडिएट हल की जरूरत है।
लेकिन कश्मीर का एक हिस्सा
चीज मैं बात करना चाहता हूँ, क्योंकि आयशा जी ने एक बहुत ही अहम मुद्दा उठाया है। मतलब अगर आप कश्मीर की बात कर रहे हैं, कश्मीर का कोई मसला हल नहीं होगा जब तक भारत और पाकिस्तान के रिश्ते ठीक ना हो। और मैं फिर से आपको याद दिलाना चाहता हूँ 4-point formula जो मुशर्रफ और वाजपेयी के बीच में बहुत एडवांस स्टेज पर पहुंचा था। आप जानते हैं भारत के प्रधानमंत्री के नुमाइंदे सती लांबा और मुशर्रफ के नुमाइंदे तारिक अजीज, और उनके बाद उनके फॉरेन सेक्रेटरी जो थे, फॉर्मर फॉरेन सेक्रेटरी, वो आपको 95% कश्मीर का सोल्यूशन दुनिया के लिए लाए हैं। मुझे लगता है अगर आपको आगे बढ़ना है, ये नहीं कि ये कहना ठीक नहीं है कि बस इंडिया पाकिस्तान को छोड़िए क्या होगा, नहीं, इंडिया पाकिस्तान के रिश्ते ठीक होने चाहिए।
मेरी बात सुनिए कि व्हाट आई एम सेइंग इज नॉट कि देखिए मेरा जो पॉइंट है कि एक इमरजेंसी सिचुएशन पैदा हो गई है जिसके ऊपर बातचीत तो बहुत वक्त लगता है, बातचीत तो इन दो मुल्कों में और स्पेशली इंडिया पाकिस्तान में तो बहुत वक्त लगेगा, मगर कश्मीरियों को इस वक्त इमीडिएट रिमीडियल मेजर्स चाहिए। They can't wait for India Pakistan to sort out something they haven't sorted out for 73 years.
यही तो बात है ना कि आप जब तक कैसा दबाव डल सकता है, एक दबाव डल सकता है कि अगर सूरत हाल खराब हो जाए और वायलेंस बढ़े, तब इंटरनेशनल प्रेशर्स और लोकल डोमेस्टिक प्रेशर्स बढ़ेंगे। क्या वो होगा मैं कह नहीं सकता हूँ, मगर मुझे प्रिंसिपल जो पोजीशन है वो ये है कि भारत को पाकिस्तान के साथ बातचीत करनी चाहिए। हाँ, इसके बावजूद जब इमरान साहब कहते हैं कि 30,000-40,000 टेररिस्ट उनके यहाँ मौजूद हैं, जब वो कहते हैं कि अलकायदा को जब ट्रेन और ऑर्गेनाइज और क्रिएट करने के लिए पाकिस्तान की सरकार की उस पर काफी रिस्पॉन्सिबिलिटी रही है, ये खुद ही एडमिट कर रहे हैं। तो अगर ये एडमिट कर रहे हैं, मुझे लगता है कि भारत को भी नया कल्पा करना चाहिए कि देखिए हमारी गलती हुई है, ना तो हमने कश्मीरियों से बात की पिछले 10 साल से और ना तो किसी तरीके से पाकिस्तान से बात की है। अगर पाकिस्तान के साथ डायलॉग प्रोसेस शुरू हो, वो कॉम्पोजिट डायलॉग हो या इनफॉर्मल डायलॉग हो या बैक चैनल डायलॉग हो, वो आप जो भी उस पर मोहर लगाना चाहते हैं लगा दीजिए, मगर वैसा ही डायलॉग, जेन्युइन डायलॉग होना चाहिए अलगाववादियों के साथ और जो मेन स्ट्रीम पार्टी के साथ।
मैं
ये दोनों त्रिकोण में, ट्राइंगल में ये दोनों लैटरल्स ना चलें, तब तक ये जो इस वक्त अलगाववादी और जहां तक नाराजगी हेट्रेड जो हमारे युवाओं में, यूथ में, कश्मीर में भारत के खिलाफ है वो जारी रहेगा।
मैं बहुत शुक्रिया अदा करती हूँ, प्रोग्राम हमारा बिल्कुल खत्म हो रहा है, और इस गुफ्तगू में हमारे साथ शामिल थी आयशा जलाल बॉस्टन से, कपिल काक साहब इंडिया से, इनके साथ एम एम अंसारी साहब ये भी इंडिया से हमारे साथ शामिल थे, शमशाद अहमद खान साहब पाकिस्तान से हमारे साथ थे लेकिन उनका सिलसिला मुनक़ता हो गया, प्रोड्यूसर हमारे असफर इमाम थे। शहनाज अजीज को इजाज़त दीजिए, खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौक़िफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते। ایوان کے اسپیکر نینسی پیلوسی کی جانب سے امریکی صدر ڈونلڈ ٹرمپ کے خلاف مواخذے کی کارروائی شروع کرنے کے فیصلے سے ٹرمپ کے دوبارہ صدر منتخب ہونے کے غیر یقینی امکانات مزید پیچیدہ ہو گئے ہیں۔ رائے عامہ کے جائزوں سے ظاہر ہوتا ہے کہ ٹرمپ زیادہ تر سابق صدور کے مقابلے میں قدرے کمزور نظر آ رہے ہیں، تاہم اس سب پر غالب آنے کے لیے وہ مضبوط معیشت اور اپنے کٹر حمایتی ووٹروں پر انحصار کر رہے ہیں۔ وائس آف امریکہ کے جم میلون کا کہنا ہے کہ اس بار صدر ٹرمپ کا مقابلہ ڈیموکریٹ جماعت کے ان پرعزم ووٹروں سے ہے جو گزشتہ انتخابات کے مقابلے میں اس دفعہ زیادہ تعداد میں ووٹ ڈالنے آئیں گے۔ تفصیلات سنتے ہیں انجم ہیرلڈ گل سے۔
صدر ڈونلڈ ٹرمپ نہیں چاہتے کہ ان کی بھی قسمت ان دو سابق امریکی صدور جیسی ہو جو دوبارہ منتخب نہیں ہو سکے تھے۔ وہ تھے ڈیموکریٹ جماعت کے صدر جمی کارٹر، جنہیں سن 1982 میں دوبارہ صدر منتخب ہونے کی دوڑ میں شکست کا سامنا کرنا پڑا تھا، اور دوسرے تھے ریپبلیکن جماعت کے صدر جارج ڈبلیو بش سینئر، جنہیں سن 1992 میں شکست ہوئی تھی۔ جیسے جیسے صدر ٹرمپ اپنے دوبارہ انتخاب کی تیاری کر رہے ہیں تو ان کے حمایتی ہزاروں کی تعداد میں ان کے جلسے جلوسوں میں شرکت کر رہے ہیں، جس سے انہیں بہرحال تقویت حاصل ہو رہی ہے۔ صدر ٹرمپ کا ایک ریلی سے خطاب کرتے ہوئے کہنا تھا،
Under this administration, America is working again. America is winning again.
اس انتظامیہ کے تحت امریکہ دوبارہ سے کام کر رہا ہے، امریکہ دوبارہ سے جیت رہا ہے، اور امریکہ کو دوبارہ احترام حاصل ہو رہا ہے جو کافی عرصے سے اسے نہیں مل رہا تھا۔ تاہم اب صدر ٹرمپ کو ایک نئے چیلنج کا سامنا ہے، اور وہ ہے ایوان میں موجود ڈیموکریٹ جماعت کے ارکان کی جانب سے مواخذے کی کاروائی۔ اس کاروائی کا ایک حصہ وہ الزام ہے کہ صدر ٹرمپ نے ایک فون کال کے ذریعے یوکرین کے صدر پر زور دیا تھا کہ وہ ان کے سیاسی حریف سابق نائب صدر جو بائیڈن کے بیٹے کے خلاف تفتیش کرے کہ اسے یوکرین کی گیس کمپنی میں بڑی تنخواہ والی ملازمت دی گئی۔ تاہم بدھ کے روز وائٹ ہاؤس نے اس فون کا متن جاری کر دیا ہے۔ اس بارے میں ایوان کی سپیکر نینسی پلوسی کا کہنا تھا، صدر کا احتساب ہونا چاہیے، کوئی بھی قانون سے بالا تر نہیں ہے۔ جو بائیڈن نے حال ہی میں اپنی مہم کے دوران صدر ٹرمپ پر اختیارات کا ناجائز استعمال کرنے کا الزام عائد کیا، جو بائیڈن کا کہنا تھا، ہمارے صدر صاحب اس بات پر یقین رکھتے ہیں کہ وہ کچھ بھی کر لیں ان کی پوچھ تاچھ نہیں ہوگی۔ ہمارے صدر کا خیال ہے کہ وہ قانون سے بالا تر ہیں۔ صدر ٹرمپ کا کہنا ہے کہ انہوں نے کوئی غلط کام نہیں کیا، اور ڈیموکریٹ ارکان کی جانب سے مواخذے کی کاروائی سے دراصل انہیں دوبارہ منتخب ہونے میں مدد ملے گی۔ تاہم چند تجزیہ کاروں کے نزدیک مواخذے کے لیے ہونے والی چھان بین بالکل اسی طرح صدر کے دوبارہ منتخب ہونے کے امکانات میں ایک نئے عنصر کا اضافہ کرتی ہے، جیسا کہ کمزور ہوتی امریکی معیشت۔ رائے عامہ کے جائزے ظاہر کرتے ہیں کہ صدر ٹرمپ کی مقبولیت اس وقت اوسط درجے کی ہے، جو کہ آئندہ سال مزید گر سکتی ہے۔ اس لیے صدر صاحب کا سن 2020 میں فتح کے لیے سارا انحصار اپنے کٹر حمایتیوں پر ہے، جو کہ ان کے بہت وفادار ہیں۔ اس بارے میں اخبار یو ایس اے ٹوڈے کی سوزن پیج کہتی ہیں،
President Trump's great strength is that he has a core of supporters who are going to be with him no matter what.
صدر ٹرمپ کی سب سے بڑی طاقت ان کے وہ کٹر حمایتی ہیں جو چاہے کچھ بھی ہو ان کے وفادار رہیں گے، اور ان کا سب سے بڑا مسئلہ یہ ہے کہ ان کے کٹر وفادار حمایتی امریکی ووٹروں کی اکثریت نہیں ہے کیونکہ وہ صرف 40% ہیں۔ صدر ٹرمپ کا تعلق ریپبلکن جماعت سے ہے۔ اسی جماعت کے ایک اسٹریٹجسٹ جان فیہری کہتے ہیں، جب تک معیشت مضبوط رہے گی صدر کو اس کا فائدہ پہنچے گا۔ انجم ہیرلڈ گل، وائس آف امریکہ، واشنگٹن۔
وی او اے اردو اب آپ کے ہاتھ میں، پڑھیے، دیکھیے، سنیے، سیو کیجیے، فالو کیجیے، دور جانے کی ضرورت نہیں۔ وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں۔ آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو ایپ سٹور پر بھی دستیاب ہے۔ وی او اے اردو اب آپ کے ہاتھ میں۔